हुन्छ, हामी आज पहिलो पत्रुस दुई अध्यायमा पल्टाउनेछौ। पहिलो पत्रुस अध्याय दुईमा, अनि हामी चाहिँ हाम्रो युवा संगतिहरूमा गरिरहेको अध्ययनलाई अगाडि बढाउनेछौ। हामीले एउटा विषयमा विशेष ध्यान केन्द्रित भइरहेको छ। दुई महिना अगाडि शुरू गरेको अध्ययन हो, त्यो चाहिँ के विषयमा भने क्रिस्चियन जीवनमा विकास र वृद्धि र विजय कसरी हुन्छ। अर्को तरिकाले यो शीर्षकलाई बताउने हो भने यसरी भन्न सकिन्छ, क्रिस्चियन हुर्काई र विजयी जीवन। क्रिस्चियन हुर्काई र विजयी जीवन, यो चाहिँ भाग तीन हो। अनि हामी अघिल्लो पाठमा चाहिँ, अर्थात् यो गएको महिनामा चाहिँ, आत्मिक जीवनमा बढ्नलाई, ख्रिस्टमा विजयी भई जिउनलाई चाहिँ हामीले चारवटा उपायहरूलाई अध्ययन गरेका थियौँ। एकमा हामी ख्रिस्टमा रहिरहनु पर्छ, एउटा हाँगा डाकको बोटमा रहिरहे जस्तै। दोस्रोमा चाहिँ पुरानो मान्छेलाई फाल्नुपर्छ र नयाँ मान्छेलाई पहिरनु पर्छ, त्यो अध्ययन गर्यौँ। अनि तेस्रोमा चाहिँ जब हामी विफल हुन्छ हामीले पापलाई स्वीकार गर्नुपर्छ, र तेस्रोमा चाहिँ हामी विगतको विफलता इत्यादिलाई बिर्सेर चाहिँ निशानातिर अघिल्तिर चाहिँ हेर्दै दगुर्नुपर्छ हामी। अनि यसरी चाहिँ हामी क्रिस्चियन जीवनमा हुर्कँदै बढ्दै र विजयी जीवनमा चाहिँ प्रगति गर्नेछौँ। र आज चाहिँ हामी अरू चारवटा कुराहरू हेर्नेछौँ, हामी ख्रिस्टमा बढ्न र विजय जीवन जिउनलाई। प्रभुको सहायता मागौँ हामी प्रार्थनामा। आउनुहोस् हामी प्रार्थना गरौँ। जुन चारवटा कुराहरू चाहिँ हेर्न लागिरहेको छौँ आज,
ख्रिस्ट येशूमा बढ्न विजयी जीवन जिउन सक्नलाई चाहिँ,
आजको चारवटा कुराहरू चाहिँ यस प्रकार छन्। पहिलो चाहिँ हो, हामीले वचनलाई खानुपर्छ। वचनलाई खानु। नम्बर दुई हो, वचनलाई खाएर मात्र पुग्दैन, वचनलाई सम्हालेर राख्नु पनि पर्छ। वचनलाई चाहिँ सम्हालेर राख्न। नम्बर तीन चाहिँ संसारबाट अलग रहनुपर्छ, संसारबाट अलग रहनु। र चौथो चाहिँ झुटा शिक्षकहरूदेखि अलग रहनुपर्छ, झुटा शिक्षकहरूदेखि अलग रहनुपर्छ। त्यसैले सर्वप्रथम हामी अध्ययन गरौँ यो वचनलाई खानुपर्छ भन्ने कुरा हो। अनि पहिलो पत्रुसमा पल्टाउनु भएको छ होला भाइ बहिनीहरूले, म पनि त्यहाँ पुगौँ। पहिलो पत्रुस दुई अध्यायको अनि एक र दुई पद हो हामीले पढ्न लागेको प्रभुको वचनमा। पहिलो पत्रुस दुईको एकमा, यसै कारण सबै वैरभाव, सबै छल, कपट, दाहा र सबै प्रकारका निन्दा हटाओ, र नयाँ जन्मेका बालकहरू झैं वचनको विशुद्ध दूधको तीर्सना गर, र यसद्वारा तिमीहरू बढ्दै जाओ। यसद्वारा तिमीहरू के हुँदै जाओ रे? बढ्दै जाओ। त्यसैले ख्रिस्टमा हामी बढ्न चाहन्छौँ, होइन? हामी विजयी जीवन जिउन चाहन्छौँ। त्यसो भए के आवश्यक छ भने, ख्रिस्टमा बढ्नलाई र आत्मिक विजयी बन्नलाई चाहिँ एउटा नब्बे नहुने कुरा चाहिँ हो बाइबल। बाइबल परमेश्वरको जीवित वचन हो, र यसभित्र, यो बाइबलभित्र चाहिँ विश्वासीलाई बढाउँदै लैजाने अचम्मको शक्ति छ यसभित्र, यो जिउँदो वचन। यो कुरा हामीलाई प्रेरित बीस अध्यायमा बताइएको छ। एकचोटि प्रेरित बीस अध्यायमा मसँग पल्टाउनुहोस् त, प्रेरित बीस अध्यायको बत्तीस पदमा यो गजब कुरा लेखिएको छ कि यो वचनले चाहिँ तपाईँ र मलाई बढाउँदै लैजान सक्छ, यो जिउँदो छ है। एउटा निष्क्रिय मरेको चिसो फलामको टुक्रो जस्तो होइन, त्यो नबढ्ने हो, त्यो त खिया लाग्ने मात्रै हो, तर यो चाहिँ बिउ जस्तो, यो चाहिँ जिउँदो छ, अनि यो चाहिँ हामीलाई बढाउन सक्छ, हामीलाई हुर्काउन सक्छ, हामीलाई बलियो बनाउन सक्छ, यसभित्र जीवनको सामर्थ्य छ। त्यसैले प्रेरित 20:32 यहाँ लेखेको छ, अनि अब भाइहरू हो, पावल प्रेरितले बताउँदैछन्, अनि अब भाइहरू हो, विश्वासीहरूलाई भन्दैछ यो कुरा, अनि अब भाइहरू हो, म तपाईँहरूलाई परमेश्वर र उहाँको अनुग्रहको वचन, उहाँको अनुग्रहको के रे वचनको जिम्मामा सुम्पिदिन्छु रे। पावलले भन्दैछ, हेर अब म चाहिँ जाने जानुपर्छ, 3 वर्ष भयो म एफेससमा बसेको, अब म जाने बेला भयो, सायद तपाईँहरूले मेरो अनुहार कहिले पनि देख्नुहुने छैन होला, सायद मलाई यरुसलेममा मार्छ होला, तर म नभए पनि केही छैन, किनभने तपाईँहरूलाई बढाउन सक्ने, तपाईँहरूलाई एकदम ठूलो ठूलो सम्पत्ति दिन सक्ने परमेश्वरको अनुग्रहको वचनको जिम्मामा म तपाईँहरूलाई सुम्पिँदैछु। उसले भन्छ, उहाँको अनुग्रहको वचनको जिम्मामा तपाईँहरूलाई सुम्पिदिन्छु, जसले भनेको यो वचनले, परमेश्वरको यो अनुग्रहको वचनले, जसले तपाईँहरूलाई बढाउँदै लैजान र सबै पवित्र पारेकाहरूको बीचमा तपाईँहरूलाई पैतृक सम्पत्ति दिलाउन सक्दछ, तपाईँहरूलाई बढाउँदै लैजान सक्दछ भनेछ यो बाइबलले। त्यसैले क्रिस्चियन जीवनमा हामी बढ्न चाहन्छौ, यो बिना चाहिँ सक्नुहुन्न है भाइ बहिनीहरू, अब म बढ्न चाहन्छु भन्नुहुन्छ, तर है यो बाइबल बिना चाहिँ बढ्न सक्नुहुन्न, यो आत्मिक भोजन हो, खानेकुरा बिना बढ्न सकिन्छ नानीहरू? खानै खाएन भने हामी ठुल्ठुलो हुँदै जान्छौ, हुँदैन सहनको सहनै हुन्छ, पुच्छेको पुच्छे हुन्छ हामी है, खानुपर्छ शरीरको लागि। त्यस्तै हामी आत्मिक जीवनमा बढ्नको लागि परमेश्वरको आत्मिक भोजनै खाएन भने कहाँबाट बढ्छ? असम्भव। यो आत्मिक भोजन हो, विश्वासीले आफूलाई यसभित्र डुबाउनु पर्छ, यस्तो भनिएको छ है, जसको बाइबलमा धुलो लागेको छ उसको हृदयमा मैला लागेको छ है, जसको बाइबलमा धुलो लागेको छ उसको हृदयमा मैला लागेको हुन्छ, अथवा अर्को तरिकाले पनि भन्ने गरेछ विश्वासीहरूले, या त बाइबलले मलाई पापबाट अलग राख्छ है, कि त पापले मलाई बाइबलबाट अलग राख्छ, दुईटा मध्ये एक, कि त यो बाइबलले मलाई पापबाट मलाई अलग राख्छ, जोगाइराख्छ, कि त पापले नै मलाई बाइबलबाट अलग राखिरहन्छ। अब यो ज्यादै सत्य कुरा हो। अब आत्मिक रूपमा विजय बन्न चाहने एउटा विश्वासी, एउटा क्रिस्चियन तपाईँ हुनुहुन्छ भने तपाईँले के गर्नुपर्छ भने बाइबललाई तपाईँको जीवनकै पुस्तक बनाउनुपर्छ। मेरो जीवनको एउटै मात्र पुस्तक छ हो, अरू किताब छ, तर मेरो जीवनको पुस्तक भन्ने चाहिँ बाइबल हो। अब कसरी बनाउँ त मेरो जीवनकै पुस्तक बाइबल? 5 कुराहरू हामी हेर्नेछौँ, कसरी हामी बाइबललाई आफ्नो जीवनकै पुस्तक बनाउन सक्छौँ। 1, जसले बाइबललाई आफ्नो जीवनकै पुस्तक बनाउन चाहन्छ, अनि मलाई आशा छ प्रिय भाइ बहिनीहरू तपाईँहरू त्यस्तो बन्न चाहनुहुन्छ भन्ने, त्यस भए तपाईँले के गर्नुपर्छ? 1, दिनहुँ बाइबल पढ्ने बानी बसाल्नुपर्छ, दिनहुँ है, त्यो एकदम महत्वपूर्ण शब्द छ, दिनहुँ भनेको चाहिँ हरेक दिन तपाईँले बाइबल पढ्ने बानी बसाल्नुपर्छ, हरेक दिन। खाना नखाने कतिजना छन् यहाँ हात उठाउँदा? कहिले काहीँ होइन, आज त सोमबार किन खानु पर्यो र आज भन्ने कतिजना हुनुहुन्छ? खै कोही पनि भएन छ। तपाईँको खाने बानी छ शरीरको लागि, तपाईँको आत्माको लागि खाने बानी बसाल्नुपर्छ, न त कसरी बढ्नुहुन्छ तपाईँ? हरेक दिन बाइबल पढ्ने बानी बसाल्नै पर्छ प्रिय। 2, साथै है उसले तपाईले बाइबललाई अध्ययन गर्न र अर्थ लगाउन पनि सिक्नु पर्छ है पढ्नु त एउटा कुरा हो त्यो त एकदम महत्त्वपूर्ण छ त्यहाँबाट सुरु हुन्छ अनि त्यसपछि चाहिँ अब तपाईले चाहिँ यसलाई चाहिँ अध्ययन गर्न र यसको अर्थ लगाउन पनि सिक्नु पर्छ अनि यस विषयमा चाहिँ छुट्टै हामी एक दिन अध्ययन गर्ने छ फेरि कसरी गर्ने त्यति हो आजलाई चाहिँ त्यति म भन्दैछु है यो मैले चाहिँ सिक्नै पर्ने रहेछ नम्बर तीन उसले के पनि गर्नुपर्छ ऊ चाहिँ एउटा असल मण्डलीमा बाइबल सिकाइएको बाइबल प्रचारिएको सुन्नलाई है सुन्नलाई विश्वासयोग्य हुनुपर्छ भनेको नियमित रूपले चाहिँ उसले सही प्रचार बाइबलीय प्रचार चाहिँ सुनिरहनु पर्छ एकदम खाँचो छ एक एकलाई मलाई पनि खाँचो छ है नम्बर तीन त्यो भयो नम्बर चार चाहिँ यदि बाइबललाई उसको जीवनकै पुस्तक बनाउने हो भने उसले के गर्नुपर्छ उसले चाहिँ बाइबल कण्ठ गर्न थाल्नुपर्छ र दिनभरि आफूले कण्ठ गरेको पद अथवा पदहरू अथवा शब्दहरूमा उसले चाहिँ मनन गरिरहनुपर्छ नत्र बढ्दैन तपाईँले जब खाना खानुहुन्छ नि है मुखबाट खाने खाएपछि के हुन्छ थाहा छ तपाईँले यहाँभित्र चाहिँ मनन हुन थाल्छ शारीरिक खालको मनन के तपाईँको यहाँभित्रको अनेक खालको रसहरू जुसहरू निस्किन थाल्छ है एन्जाइमहरू अनि अनेक खालको चाहिँ रसायनहरू अनि त्यसले चाहिँ तपाईँले खाएको दाल भात तरकारी रोटी अचारलाई चाहिँ एकदम त्यसले चाहिँ यहाँभित्र चाहिँ क्रियाशील हुन थाल्छ अनि तपाईँको यहाँबाट तल जान्छ नि अनि यस्तो घुम्छ डुडेनम भन्ने ठाउँमा अनि त्यसपछि आमाशयमा जान्छ अनि त्यसपछि सानो आन्द्रामा जान्छ अनि त्यहाँ पनि अनेक हुन थाल्छ त्यहाँ मनन हुन थाल्छ है भनेको मतलब त्यहाँ चाहिँ त्यो खानेकुरामाथि चाहिँ एकदम काम भइरहेछ है खाना साथ फत निस्किँदैन त्यो खाएपछि यहाँ अनेक त्यसले चाहिँ यहाँ शरीरले चाहिँ त्यसलाई चाहिँ पचाउने काम गर्छ त्यो शब्द बुझ्ने पचाउनलाई अनि त्यो भएकोले तपाईँलाई चाहिँ शक्ति मिल्छ है अब आत्मिक भोजन पनि त्यस्तै हो तपाईँले है पढ्नुभयो अध्ययन गर्नुभयो सुन्नुभयो होइन अनि त्यसपछि तपाईँले यहाँ कण्ठ यहाँ राखिरहनु पर्छ है अनि त्यसपछि त्यसलाई चाहिँ एउटा गाई कुन कुन पशुले गर्छन् नि त्यस्तो घम घम खान्छ अनि यहाँ एक ठाउँमा गएर चाहिँ उसले चाहिँ के गरेको उसले भित्रबाट फेरि निकालेर चाहिँ उसले मनन गर्न थालिरहेछ उसले त्यसलाई चाहिँ पचाउन थाल्दा उसले चाहिँ फेरि त्यसलाई चाहिँ भएभरको त्यसको चाहिँ प्रोटिन कार्बोहाइड्रेट त्यसको रासायनिक तत्त्वहरू चाहिँ शरीरको लागि चाहिँ उसले लिन थालेछ अनि परमेश्वरको वचनको पनि सबै रस चाहिँ तपाईँले लिने हो भने तपाईँले यसमा मनन गर्नुपर्छ दिनभरि है फुर्सद पाए कि आज मैले यो पढाएको थिएँ है अनि सोच्ने त्यो पदको बारेमा त्यो शब्दको बारेमा प्रार्थना गर्ने मनन गर्ने बुझिरहनु चाँडो भयो अब पाँचौ नम्बर पाँच तपाईँले यदि साँच्चै नै बाइबललाई आफ्नो जीवनको पुस्तक बनाउने हो भने तपाईँले चाहिँ अब आफ्नो निर्णयहरू बाइबलकै शिक्षाहरूमा आधारित बनाउनुपर्छ तपाईँले गर्ने निर्णयहरू वचनमै आधारित हुनुपर्छ बुझ्नुभयो है कहाँबाट सुरु हुँदो रहेछ है पढ्ने अध्ययन गर्ने अर्थ लगाउने सुन्ने कण्ठ गर्ने मनन गर्ने अनि त्यसपछि निर्णयहरू चाहिँ बाइबल अनुसार गर्ने अब एकचोटि ध्यान दिनुहोस् है यो फेरि पहिलो पत्रुस दुई अध्यायमा लेखेको कुरालाई पहिलो पत्रुस दुईको एक र दुई पदलाई त्यहाँ ध्यान दिनुहोस् के लेखेको छ एक पदमा यसो गर भनेको छ अनि दुई पदमा यसो गर भनेको छ दुईटा आज्ञा छन् पहिलो पदमा आज्ञा के हो एउटा शब्दले बताइदिनुहोस् त यो 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 योलाई यसो गर भनेको छ के केसो गर भनेको छ त्यो एक पदमा कसैले पहिलो पद दुईको एक पदमा मुख्य आज्ञा के हो यो 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 कुरालाई चाहिँ यस्तो गर भनेको छ के हो त्यो यस्तो गर भनेको हजुर के हो त्यो शब्द त्यो आज्ञाको शब्द मेरो बाइबलमा चाहिँ नीलो रङ लगाएछ सबै आज्ञाहरूलाई नीलो रङ लगाउने चलन छ मेरो है के छ त्यहाँ कुन चाहिँ शब्द हो के गर भनेको छ कसैले हजुर हटाओ भनेछ सबभन्दा पहिला चाहिँ के हटाओ यहाँ भने चाहिँ यसै कारण सबै बैरभाव है भनेको शत्रुता अरूहरूसँग शत्रु मन गर्नु सबै छल है कपट कपट भनेको देखावटी दहा र सबै प्रकारका निन्दा निन्दा भनेको अर्कालाई होच्याएर बोल्नु हटाओ रे है जस्तोलाई हटाओ र नम्बर दुई पदमा चाहिँ मुख्य आज्ञा चाहिँ के छ दुईटा शब्द छ त्यहाँ चाहिँ यो 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 द्वारा तिमीहरू यस्तो हो भनेछ के हो भनेछ बढ्दै जाओ देख्नु भयो त्यसैले हटाओ बढ्दै जाओ यो सँगसँगै जान्छ विश्वासीले एकातिर परमेश्वरको वचन ग्रहण गर्ने हो भने अर्कोतिर उसले पापलाई फाल्ने काम गरिरहेको हुनुपर्छ है यदि आफ्ना पुराना पापपूर्ण मार्गहरूलाई नछोडिकन तपाईँ चाहिँ वचनलाई म लिन्छु भन्न खोज्नुभयो भने तपाईँ बढ्न सक्नुहुन्न धेरैको समस्या त्यही छ है उनीहरू चाहिँ फाल्ने चाहिँ काम चाहिँ गर्दैन म चाहिँ लिन्छु म बढ्छु भन्छ उनीहरू बढ्न सक्दैन के भाव है उनीहरूले फाल्ने काम गरेन हटाओ बढ्दै जाओ है बुझ्दै हुनुहुन्छ अब नयाँ विश्वासीहरू हुनुहुन्छ कोही कोही अनि कतिजना के अरे अलिक कम नयाँ हुनुहुन्छ तर यदि तपाईँको विश्वासी जीवनमा तपाईँलाई सङ्घर्ष भइरहेछ छटपट भइरहेछ है बढ्न मुस्किल परिरहेछ भने तपाईँलाई दिनुपर्ने पहिलो सल्लाह चाहिँ के हो भने बाइबल पढ्ने र अध्ययन गर्ने र कण्ठ गर्ने एकदम महत्वपूर्ण छ कण्ठ गर्ने पनि काममा गम्भीर बन्नुहोस् यो खेलाची होइन यो है तपाईँले खानेकुरालाई खेलाची ठान्नुहुन्छ नखा पनि हुन्छ आज त भन्नुहुन्छ क खेलाची ठान्छ तपाईँ हो म खै मेरो खानेकुरा बोर लाग्यो मलाई होइन तिलक त्यसैले गर्दाखेरि आत्मिक रूपमा तपाईँले चाहिँ केमा गम्भीर हुनुपर्ने पनि हो नियमित पढ्ने अध्ययन गर्ने कण्ठ गर्ने काममा चाहिँ गम्भीर बन्नुहोस् नियमित रूपले दिनहुँ बाइबल पढ्ने गर्नुभएको छैन भने है तपाईँ अब नियमित रूपमा बाइबल पढ्ने गर्नुभएको छैन भने त्यसका लागि आफूलाई सुम्पनुहोस् तपाईँले त्यो निर्णय गर्न सक्नुहुन्छ आज अनि प्रभु मलाई सहायता गर्नुहोस् म त बढ्न चाहन्छु के गर्नुहोस् भने एउटा समय तोक्नुहोस् हरेक दिन यति बजे मेरो प्रभुसँग भेट्नै पर्छ ठाउँ पनि तोक्नुहोस् प्रभु हरेक दिन यति बजेदेखि यति बजेसम्म त्यो ठाउँमा चाहिँ म तपाईँसँग भेट्छु तपाईँको वचन लिएर आउँछु म प्रार्थना गर्छु तपाईँसँग म यो नगरी हुँदैन है अनि त्यसपछि के गर्नुहुन्छ भने त्यो तोक्ने काम मात्र गरेर पुगेन त्यसपछि नबिराइकन है नबिराइकन परमेश्वरसित भेट्ने काम गर्नुहोस् यति महत्वपूर्ण छ यो दिनको एक अध्याय पढ्ने अहिलेसम्म तपाईँले गर्नुभएको छ भने यसलाई तीन दोब्बर बढाउनुहोस् अझ अघि बढाउन खोज्नुहोस् है दिनको एक अध्याय भन्दा धेरै होइन है चारै अध्याय पढे पनि बल्ल बल्ल तपाईँको यो बाइबल सकिन्छ एक वर्षमा है अब तर तपाईँ अहिले चाहिँ जति गरिरहनु भएको छ नि त्योभन्दा अलिकति आफूलाई धकेल्नुहोस् त्यो गर्नै पर्छ कि आफूलाई अलिकति घचेट्नै पर्छ है यति गरेर पुगे नै हुँदैन तपाईँ अलिकति धकेल्नुहोस् आफूलाई है अनि सायद भजन सङ्ग्रह 150 छन् तपाईँले दिनको 5 पढ्नुभयो भने एक महिनामा त पुरै पढ्नुहुन्छ तपाईँ अनि दोहोऱ्याइ तेह्राइ पढ्नाले चाहिँ यो एकदम भिज्न थाल्छ कि छिर्न थाल्छ पहिलोचोटि पढ्दा चाहिँ अलिक गाह्रो जस्तो होला दोस्रोचोटि पनि तर तपाईँ पढेको पढे गर्नुहोस् होइन अनि तपाईँलाई त सम्झना पनि हुन थाल्छ किनभने अस्ति भर्खर पढेको थियो नि होइन अनि फेरि त्यो खण्ड आयो अब अहिले पढेको तपाईँ अब 4 मात्र पढ्नुहुन्छ भने त खासै होइन त्यो त्यति बस्दैन त्यसैले हितोपदेश त 30 वटा छन् 31 वटा छन् होइन दिनको एउटा पढ्यो भने एक महिनामा सकिन्छ हरेक महिनामा तपाईँले भ्याउन पनि सक्नुहुन्छ भजन सङ्ग्रह हितोपदेश है जे होस् कुनै न कुनै योजना चाहिँ तपाईँले गर्नुपर्छ है अनि एउटा तपाईँहरूको लागि एउटा बनाएर दिने छौँ प्रभुको सहायताले छिटै एउटा बाइबल पढ्नको लागि चाहिँ तपाईँलाई एउटा तालिका जस्तो जस्तो कि तपाईँले बाइबललाई पुरै एक वर्षमा पढ्न सक्नको लागि होइन कम्तीमा त्यहाँबाट सुरु गर्नु भएन कम्तीमा एक वर्षमा चाहिँ पुरै बाइबल पढ्ने बानी बसाल्नलाई चाहिँ त्यहाँबाट सुरु गर्ने राम्रो हो के गर्ने भने उत्पत्तिको पुस्तक पहिलो दिन पढ्न थाल्न सकिन्छ पहिलो दिनमा चाहिँ सायद बिहान उत्पत्तिको एक अध्याय पढ्ने अनि मत्तीको एक अध्याय पनि पढ्ने भनेपछि पुरान नियमबाट एउटा नयाँ नियमबाट एउटा भयो होइन उत्पत्तिको एक मत्तीको एक अनि अर्को समय अथवा अब समय चाहिँ तपाईँ आफैले मिलाउनुहोस् त्यो होइन किन सबैको परिस्थिति फरक छ त्यसपछि एज्राको एक अध्याय अब बाइबलको बीचतिर पुरान नियमको बीचतिर गएर एज्राको एक अध्याय पढ्ने अनि प्रेरित नयाँ नियममा फेरि प्रेरित एक अध्याय पनि पढ्न थाल्ने चारवटा अध्याय भयो उत्पत्ति मत्ती एज्रा प्रेरित एकैचोटि चारवटा तपाईँले दौडाइरहनु भएको छ है अनि भोलि चाहे उत्पत्ति दुई मत्ती दुई एज्रा दुई प्रेरित दुई है यस्तो प्रकारले चाहिँ अनि यस्तो एउटा कागज सानो पुस्तिका चाहिँ तपाईँहरूलाई हामी प्रबन्ध गर्ने तय गर्नेछौँ अथवा यो नभए पनि तपाईँले सुरु गर्न सक्नुहुन्छ उत्पत्ति एक मत्ती एक होइन एज्रा एक प्रेरित एक होइन अनि एक एक अध्याय त्यसरी चार चार अध्याय पढ्दै जान सक्नुहुन्छ अनि यसरी तपाईँले परमेश्वरको यो पवित्र शास्त्रमा आफूलाई डुबाउनु भयो भने तपाईँको आत्मिक जीवनमा चाहिँ तपाईँ बढ्न थालेको तपाईँलाई थाहा हुन्छ बढ्न थाल्नुहुन्छ र आफ्नो जीवनमा आइपर्ने अनेकौं बाधा अडचनहरू आत्मिक बाधा अडचनहरूलाई पार गर्न यो सर्वोत्तम उपाय हो भन्ने कुरा तपाईँले पनि अनुभवले थाहा गर्नुहुन्छ है त्यसैले पहिलो हो वचन खान है नम्बर एक अब नम्बर दुईमा जाऊ आत्मिक जीवनमा हुर्कन विजयी जीवन जिउनलाई चाहिँ नम्बर दुई त्यो चाहिँ के हो भने वचनलाई पढेर अध्ययन वचनलाई खाएर मात्र भएन के पनि गर्नु पर्यो वचनलाई सम्हालेर राख्नु पनि आवश्यक छ मत्ती 13 अध्यायमा जाउँ त बिउ छर्नेको उखानमा मत्ती 13 हामी 22 पदमा हेर्नेछौ मत्ती 13 बिउ छर्ने उखानमा कुन जमिन मा फल फल्यो चार खालको जमिन थियो त्यहाँ बिउ छरिएको थियो तर अब 23 पदमा चाहिँ फल फलाउने जमिनको कुरा छ त्यो पनि पढौँ तर असल जमिनमाथि छरिएको चाहिँ यो हो जसले वचन सुन्छ र त्यसलाई बुझ्छ त्यसले फल फलाउँछ अनि कसैले 100 कसैले 60 र कसैले 30 गुणा फलाउँछ तर अब हामी 22 पदमा के हेर्न लागिरहेछौँ भने अनि काँडाहरूको बीचमा छरिएको चाहिँ यो हो जसले वचन सुन्छ अनि यस संसारको फिक्री र धन सम्पत्तिको धोकाले वचनलाई निस्सास्याइदिन्छ अरे उसले वचन सुनेको थियो तर त्यो वचनलाई निस्सासिदियो भनेको छ यो बीज छर्नेको उखानमा चाहिँ यो संसारको फिक्रीले र धन सम्पत्तिको धोकाले वचनलाई निस्सास्याइदिन्छ भनेछ यदि हामी मर्कुसमा पल्टायौँ भने अनि त्यहाँ पल्टाउँ एकचोटि मर्कुसमा पनि हेरौँ छ त्यहाँ पनि त्यहाँ चाहिँ के लेखेको छ त्यहाँ चाहिँ अर्को कुरा थपिएको छ है मर्कुस 4:19 वचन सुनेर पनि किन फाइदा नभएको 4:19 लेखेछ अनि यस संसारका चिन्ता फिक्रीहरू धन सम्पत्तिको धोका र अब अर्को कुरा पनि थपिया छ र अरू अरू कुराहरूका अभिलाषा भित्र पसेर वचनलाई के गरिदिन्छ निसास्याइदिन्छ अरे अझ लुकाले अर्को तरिकाले भनेछ लुका आठमा पनि पल्टाउनुहोस् त वचनलाई केले निश्चय दिन्छ लुका आठको चौध पद लुका आठको चौध फेरि त्यो काँडाहरूको बीचमा खसेको बिउको कुरा चौध पद अनि काँडाहरूको बीचमा खसेकाहरू चाहिँ ती हुन् जसले वचन सुन्छन् र अघि बढ्दै जाँदा फिक्रीहरू धन सम्पत्ति र यस जीवनका सुख विलासहरूद्वारा निसासिन्छन् यस जीवनका सुख विलासहरूद्वारा निसासिन्छन् भनेर लुकाले यहाँ थपेको छ त्यसैले यहाँ पढ्दाखेरि चाहिँ किन वचनले चाहिँ फाइदा दिएन यहाँ हेर्दैछौँ थुप्रै थुप्रै अनगिन्ती विश्वासीहरूले चाहिँ आफ्नो हृदयहरूमा वचनलाई सम्हालेर राख्न सकिरहेको छैन सुन्नुहोस् है आफ्नो हृदयमा परमेश्वरको वचनलाई चाहिँ सम्हालेर राख्न विफल भएका छन् तिनीहरू मण्डली सभामा त बस्छन् है अनि राम्रो आउनुपर्छ परमेश्वर वचन सुन्छन् है अनि नियमित रूपले बाइबल पढ्नेहरू पनि छन् त्यहाँ है तर आफ्नो दिनदिनको जीवनमा उनीहरूले चाहिँ यस संसारको फिक्रीलाई र अरू अरू कुराहरूको अभिलाषालाई उनीहरूको हृदयभित्र चाहिँ पसेर राज्य गर्न दिन्छन् अनि यसले गर्दा के हुन्छ परमेश्वरको वचन चाहिँ के हुन्छ प्रभावहीन हुन्छ अर्थात् वचनको प्रभावलाई चाहिँ निस्सास्य दिन्छ यो शब्द निस्सासिनु भनेको चाहिँ ग्रिक शब्द हो यो शब्द चाहिँ के भने जस्तो कि डाक्टरले यो कानमा राखेर सुन्छ नि अस्ति सुन्नु परेको थियो मेरो पनि अनि यहाँ सुन्दाखेरि त त्यहाँ अलिकति आवाज आउँदो रहेछ है यहाँ सास फेर्न गाह्रो भइरहेछ भन्न खोजेको है है सासको नली चाहिँ अवरोध छ अनि उसको मतलब चाहिँ यसरी पनि प्रयोग भएछ बाइबलमा यो निस्सासिनु भनेको चाहिँ एकजनाले चाहिँ गएर एकजनाको घाँटी नै समातेको थियो मेरो पैसाले भनेर पढाएछ है बाइबलमा है भनेको च्याबे समातेर चाहिँ अब सासै फेर्न नसकिन निस्सासिनु भनेको यही हो अनि भन्नु खोजेको के भने चाहिँ अर्को तरिकामा चाहिँ डुबेर मर्नु भने जस्तो यो निस्सासिनु भनेको डुबेर मर्नु सास फेर्न नसकेर मर्नु अनि यहाँ के भन्दैछ भने परमेश्वरको वचन चाहिँ त्यस्तो भइरहेछ त्यो व्यक्तिको हृदयमा कसरी त्यो भइरहेछ भने त्यहाँ त्यहाँ यति धेरै अरू चिजहरू छन् फाल्टु चिजहरू नचाहिने चिजहरू जुन चाहिँ यहाँ पढ्दै गयौँ है जसले चाहिँ परमेश्वरको वचनलाई चाहिँ त्यहाँ सास फेर्ने ठाउँ छैन है तपाईँको जीवनमा कस्तो छ यहाँ तिनवटा कुराहरू चाहिँ उल्लेख भएको हामीले पढ्यौँ पहिलो चाहिँ के भने अरू अरू कुराहरूको अभिलाषाहरू ले गर्दा भनेछ अनि त्यसको सम्बन्धी हामी विचार गरौँ के तपाईँले विश्वास गरेपछि है प्रभुले तपाईँलाई देखाउनु भयो कि देखाउनु भएन है एकजनाले भनेको मलाई याद छ धेरै वर्ष अगाडि है त्यो भाइ होइन प्रभुमा राम्रोसँग अगाडि बढेछ तर सुरुमा चाहिँ अगाडि बढ्न सकिरहेको थिएन मुक्ति पाएको हो अनि उसले पछि पत्ता लागेछ किन म अगाडि बढ्न नसकेको उसले के भन्ने रहेछ भने उहाँ मण्डली सभा त गइरहेको थियो बढ्न पनि चाहिरहेछ इत्यादि सब होइन अनि अध्ययन पनि गरिरहेछ पढि पनि रहेछ तर बढिरहेछन जीवनमा खासै प्रभुको सामर्थ्य अनि प्रभुको उत्साह छैन है कारण के रहेछ भने ऊ चाहिँ त्यो वचनमा एकातिर गरिरहेको थियो तर अर्कोतिर चाहिँ उसको पहिलेदेखि एउटा बानी रहेछ अनि जुन चाहिँ उसले गरिरहेको थियो त्यो चाहिँ के रहेछ भने टिभी अब घरमा टिभी थियो है अनि त्यो फिल्म हेर्न बानी है अनि ठिकै होला नि हेरिरहेछ है अनि बाइबल पनि पढिरहेछ बेसरी है तर त्यो टिभी संसारिक फिल्महरूले चाहिँ अनि संसारिक त्यो सङ्गीतहरूले चाहिँ उसले खुवाइरहेको थियो उसको पुरानो मान्छेलाई पो पोसिरहेको रहेछ उसले त है पुरानो मान्छेलाई पनि पोसिरहेकोले उसको हृदयमा जति पनि वचनहरूले सुने पनि त्यसलाई निस्सासिदिइरहेको थियो त्यसैले अरू अरू कुराहरूको अभिलाषाहरू तपाईँको जीवनमा चाहिँ के कस्तो कुराहरू छन् है दोस्रो कुरा यस संसारको फिक्री सम्बन्धी पनि हामी विचार गरौँ, किनभने त्यसले पनि निशासा दिन्छ भने छ। अब यदि यस संसारको फिक्री ले चाहिँ तपाईँको जीवनमा चाहिँ वचन निशासिएको छ भन्ने तपाईँलाई यो महसुस भएको छ भने तपाईँ चाहिँ अब परमेश्वरको सामु बसेर राम्ररी जाँच गर्नु पर्यो तपाईँको परिस्थितिलाई है। अब कहिलेकाहीँ त्यस्तो खालको परिस्थितिहरू आउँछन् होइन, जसबाट चाहिँ होइन अब त्यहाँ नपर्न पनि नसकिँदैन क्या, हाम्रो थाप्लोमा आइपर्छ त्यस्तो परिस्थितिहरू है, यो त भइरहेको हुन्छ कि, अनि त्यसबाट होइन तर छ नि त्यहाँ त्यसमा परे पनि यदि तपाईँले चाहिँ परमेश्वरलाई र उहाँको इच्छालाई नै पहिलो स्थान दिन तपाईँ इच्छुक हुनुहुन्छ भने, अब यो चाहिँ शर्त, यदि तपाईँ चाहिँ परमेश्वरलाई म पहिलो स्थान दिन चाहन्छु, तपाईँको इच्छालाई म पहिलो स्थान दिन चाहन्छु भन्ने इच्छा छ भने तपाईँ त्यो परिस्थितिबाट फिक्रीबाट उम्कन सक्नुहुन्छ। किनभने विश्वासीले एक त सधैँ गर्न सक्ने कुरा के छ भने पहिलो पत्रुस 5:7 अनुसार आफ्नो सारा फिक्री उहाँमा राखिदिन सक्छ, किनकि उहाँले तिमीहरूको फिक्री गर्नुहुन्छ भनेको छ। पहिलो पत्रुस 5:7 हेरौँ न एकचोटि, यो महत्वपूर्ण छ, अनि त्यसैले एकचोटि हामीले फिक्रीको सम्बन्धी अध्ययन गरेका थियौँ। अनि एउटा पद चाहिँ यो पहिलो पत्रुस 5:7 थियो जहाँ लेखेको छ, र आफ्ना सारा फिक्री उहाँमाथि राखिदेऊ किनकि उहाँले तिमीहरूको फिक्री गर्नुहुन्छ। यो गर्नै पर्छ, नत्र भने निसासिन्छ तपाईँको हृदयमा छिर्न खोजेको वचन। जस्तै तपाईँ पढ्दै हुनुहुन्छ नि, पढ्दै हुनुहुन्छ, तर के गर्नु बुद्धिमानी हुन्छ भने जहिले पनि पढ्दाखेरि आफ्नो हातमा चाहिँ एउटा कलम होस्, अनि अघि भाइले देखाउनुभयो एउटा डायरी होस् है, अथवा कागज होइन, अनि तपाईँ पढ्दै जाँदा चाहिँ फिक्री आयो तपाईँलाई होइन कुन विषय, अब तपाईँलाई पढ्न त अब समस्या हुने भयो, ध्यान जाँदैन, के गर्ने, तुरन्त जुन कुराको फिक्री छ नि कागजमा लेख्नुहोस् होइन, थपक राख्नु, यो कुरा चाहिँ म पछि मिलाउने हो यसलाई, अरूले चाहिँ म यहाँ ध्यान दिनुपर्छ, नत्र भने त्यो वचन निस्सासिन्छ, यसले नै धकेलिदिन्छ तपाईँको वचन पठन र बाइबल पठन त है। त्यसैले त्यो हुन नदिन, एउटा व्यवहारिक कुरा चाहिँ जुन कुराको सामना तपाईँले गर्नुपर्छ होइन त्यसलाई चाहिँ एउटा काजमा लेख्नु, यो चाहिँ पछि गर्ने भनेर, अहिले चाहिँ प्रभु तपाईँको बाइबल तपाईँको वचन म सिक्न चाहन्छु भन्दै अगाडि बढ्ने। तेस्रो कुरा चाहिँ हामीले अघि उल्लेख भएको सुनेको थियौँ, धन सम्पत्तिको धोकाले पनि निशासित दिन्छ अरे, त्यसको विषयमा विचार गरौँ त, धन सम्पत्तिको धोकाले परमेश्वरको वचनलाई निशास्याउन दिएर बढ्न नसकेका विश्वासीहरू थोरै होइन धेरैजना छन्, जोहरू परमेश्वरको इच्छा गर्नेदेखि विफल भएका छन्। अब किन धन सम्पत्तिको धोका भने होला, धोका दुईटा कुरा, एक धन सम्पत्ति धोकापूर्ण छ अथवा धोकापूर्ण हुन्छ किनकि त्यसले चाहिँ सुखको सपना देखाउँछ हामीलाई, धन सम्पत्तिले चाहिँ हामीलाई सुखी बनाउँछ भन्ने सपना देखाउँछ, तर त्यो झुटो हो, तपाईँलाई पनि थाहा छ त्यो, किनभने संसारका सबभन्दा धनी मानिसहरू सबभन्दा सुखी छन् कि छैनन्, छैन, त्यसैले त्यो झुटो सपना हो है, धनी भयो भने म सुखी हुन्छु, त्यसैले धोकापूर्ण छ। नम्बर दुई, साथै धन सम्पत्ति धोकापूर्ण हुन्छ किनकि यो चञ्चले धन पनि भनेछ भाइहरू, यो अनिश्चित कुरा हो है, अनिश्चित कुरा हो, कतिपटक एकचोटि यो पद हेर्नेछौँ, यसले त पखेटा उमारेर उडेर जान्छ अरे, हितोपदेश 23:5 लेखेको छ हेर्नुहोस् त, हितोपदेश 23:5 हितोपदेश 23:5 पदमा यसरी लेखेको छ, यो धनको कुरा है, के तिमी आफ्ना आँखा त्यसमाथि लगाउँछौ जो केही पनि होइन, किनभने निश्चय धनले आफ्ना लागि आफ्नो लागि पखेटाहरू बनाउँछ अरे, र त्यो चिल चाहिँ आकाशतिर उडेर जान्छ, हेर्दा हेर्दै गयो है, धन चाहिँ अनिश्चित कुरा हो, यो एउटा समस्या हो, त्यसैले अनि यसको उपाय के हो त, है धन सम्बन्धीको धोका यसको उपाय चाहिँ पहिलो तिमोथी 6 अध्यायमा दिएको छ त्यो चाहिँ हो प्रभुमा सन्तुष्ट हुनु पहिलो तिमोथी 6 को 6 देखि 10 त्यहाँ म पढ्दिन्छु पहिलो तिमोथी 6 को 6 मा तर सन्तुष्टता सितको भक्ति नै ठूलो लाभ हो किनकि हामीले यस संसारमा केही पनि ल्याएनौ अनि यो निश्चित छ यो अनिश्चित होइन यो चाहिँ निश्चित छ हामी केही पनि लैजान सक्दैनौ आठ पद तर खानेकुरा र वस्त्र छन् भने हामी त्यसैमा सन्तुष्ट हौ खान पाएको छ लुगा छ सन्तुष्ट हौ तर जो धनी हुन चाहन्छन् तिनीहरू परीक्षा र पासो अनि धेरै मूर्ख र हानिकारक अभिलाषहरूमा फस्छन् जसले मानिसहरूलाई बर्बादी र विनाशभित्र डुबाउँछन् किनकि रुपियाँ पैसाको प्रेम चाहिँ सबै खराबीको जरा हो जुन कुराको लोभ गर्दा कतिजना विश्वासबाट भड्किएका छन् र आफैलाई अनेकौं पीडाहरूले छेडै छेड पारेका छन् अर्को एउटा चाहिँ सन्तुष्ट हुनु अनि अर्को बुधा पनि यो धन सम्पत्तिको धोकाबाट होइन हामी त्यहाँ नफस्नलाई चाहिँ सन्तुष्ट हुनु अर्को चाहिँ के भने परमेश्वरलाई र उहाँको इच्छालाई चाहिँ हाम्रो जीवनमा पहिलो स्थान दिन त्यति गरे भन्छ नि भनेको त परमेश्वरलाई पहिलो स्थान दियो भने परमेश्वरले के प्रतिज्ञा गर्नुभएको छ तपाईँलाई थाहा छ परमेश्वरले के प्रतिज्ञा दिनुभएको छ भने तपाईँको हेरविचार उहाँले गर्नुहुन्छ भने हामीले उहाँलाई पहिलो स्थान दियो भने त्यो चाहिँ कहाँ लेखेको छ भने मत्ती 6 को 33 मा मत्ती 6 को 33 मत्ती 6 को 33 मा तर पहिले भनेको पहिलो महत्व पहिलो स्थान दिनुपर्ने पहिले परमेश्वरको राज्य र उहाँको धार्मिकताको खोजी गर र यी सबै थोकहरू तिमीहरूलाई थपिनेछन् भोलिको फिक्री नगर त्यसपछि भन्नुभएको छ त्यसैले हामीले दुईटा कुरा अध्ययन गर्यौँ है वचनलाई खानु तर त्यति मात्र होइन वचनलाई सम्हालिराख्नु किनभने अनेकौं कुराले निस्साइसिदिन खोजिरहेको हुन्छ नि हामी बढ्दैनौँ त्यसैले वचनलाई सम्हालिराख्न आवश्यक छ नम्बर तीनमा चाहिँ अब के हो नम्बर तीन चाहिँ हामी संसारबाट अलग हुनु रहनु आवश्यक छ अब यो पहिला पनि अध्ययन गरेछौँ तर फेरि भन्नु चाहिँ लाभदायक छ आत्मिक हुर्काई र विजयका लागि चाहिँ खराबीबाट अलग हुनु चाहिँ आवश्यक कुरा छ एकदमै खराब संगतले चाहिँ असल चरित्रहरू बिगार्छ भनेको छ कसैलाई थाहा छ त्यो पद खराब संगतले असल चरित्रहरू अथवा असल चालचलन बिगार्छ भने पहिलो कोरिन्थी 15:33 पहिलो कोरिन्थी 15:33 यहाँ लेखेको छ धोका नखाओ खराब संगतहरूले असल चरित्रहरू बिगार्छन् बिगार्छ भनेको यो चाहिँ कुनै चिज खुम्चिएर जानु कुनै चिज चाहिँ एकदम ओइलेर जानु है अनि विशेष यो चाहिँ आत्मिक अथवा नैतिक चरित्र चाहिँ खस्नु भनेको बिगार्छ यो चेतावनी दिएको छ यो भनेको के हो के हो यो खराब संगत भनेको यसले चाहिँ कुनै पनि किसिमको खराब कुरालाई जनाउन सक्छ कुनै पनि यो संगत भन्ने शब्द कुनै कुरासँग चाहिँ को हेलमेल आदान प्रदान घनिष्ठता भन्ने जनाउँछ यो कुनै एउटा छापिएको कुरा हुनसक्छ होइन यो खराब संगत हुनेछ एउटा छापिएको कुरा छ तर यो राम्रो छैन खराब संगत अथवा अघि भन्यौँ टिभी हुनसक्छ सांसारिक फिल्महरू छ त्यसमा अथवा फिल्म अरू तरिकाले अहिले चाहिँ अब मोबाइल इन्टरनेट कम्प्युटर विभिन्न माध्यमद्वारा चाहिँ खराब कुराहरू सजिलै हाम्रो आत्मा आउन सक्छ, ती संगतहरू अथवा खराब संगीत हुन सक्छ। कानमा लगाएर सुनिरहन्छ मान्छे, के सुनिरहेछ? खराब संगीत अथवा व्यक्तिगत रूपमा कोहीसँग एकदम हेलमेल अथवा मित्रता अथवा नाता गोता, आफ्नै नाता गोता पनि हुन सक्छ, जसले चाहिँ हाम्रो नैतिक गुणहरूलाई चाहिँ बिगार्न सक्छ। अनि यो असल चरित्र भनेको चाहिँ यो क्रिस्चियन जीवन भनेको, क्रिस्चियन जीवनलाई जनाइरहेछ असल चरित्र। अनि पावलले के भन्दैछन् भने, खराबसितको कुनै पनि किसिमको संसर्ग अथवा घनिष्ठता होइन ले चाहिँ हाम्रो क्रिस्चियन जीवनको गुणलाई हानि पुर्याउँछ। त्यही भन्दैछ पहिलो कोरिन्थी 15:33 धोका नखा, खराब संगतहरूले असल चरित्रहरू बिगार्छन्। त्यसैले खराब कुराहरूसँग कुनै संगत नगर्न हामीलाई निर्देशन दिएको छ। कहाँ कहाँ दिएको छ? एक दुई ठाउँमा हेरौँ। 2 कोरिन्थी 6:14-18 चाबी खण्ड छ एउटा यो, खराब कुराहरूसँग कुनै पनि संगत नगर्न हामीलाई निर्देशन दिएको। 2 कोरिन्थी 6:14 म पढ्न थाल्छु। अविश्वासीहरूसँग असमान भएर एउटै जुवामा नजोतियो, किनकि धार्मिकताको अधर्मसँग के संगति, अनि उज्यालोको अँध्यारोसँग के सहभागिता, अनि ख्रिष्टको बेलियालसँग शैतानसँग के एकता, अथवा विश्वासीको अविश्वासीसँग के हिस्सा, अनि परमेश्वरको मन्दिरको मूर्तिहरूसँग के सम्बन्ध, किनभने तिमीहरू जीवित परमेश्वरको मन्दिर हो, जसरी परमेश्वरले भन्नुभएको छ, म उनीहरूको बीचमा बस्नेछु, उनीहरूका बीचमा हिँड्नेछु, अनि उनीहरूका परमेश्वर हुनेछु र उनीहरू मेरा जनहरू हुनेछन्। 17 यसकारण तिनीहरूका बीचबाट निस्केर आऊ र अलग हो प्रभु भन्नुहुन्छ। फेरि है, यसकारण तिनीहरूका बीचबाट के गर रे, निस्केर आऊ र के हो, अलग हो प्रभु भन्नुहुन्छ। अनि अशुद्ध कुरा नछौ र म तिमीहरूलाई ग्रहण गर्नेछु, अनि म तिमीहरूका पिता हुनेछु र तिमीहरू मेरा छोराहरू र छोरीहरू हुनेछौ, सर्वशक्तिमान प्रभु भन्नुहुन्छ। पहिलो एफएससी 5 पनि हेरौँ, एफएससी 5:5 11 एफएससी 5:11 अनि अन्धकारका निष्फल कामहरूसँग संगति नगर तर बरु तिनका दोष प्रकट गरिदेऊ। त्यसैले खराबसँग संगत नगर भनेछ। यो ज्यादै उच्च मापदण्डको रूपमा हामीलाई दिएको छ बाइबलमा, कुनै पनि त्यस्तो संगत नगर अरे है। भनेपछि त त्यहाँ अलिअलि त्यस्तो छँदै छैन, त्यहाँ बाइबलमा छँदै छैन, अँध्यारो अझै ठाउँ छैन त्यहाँ है। विश्वासीले यदि खराबसितको आफ्नो संगतलाई च्वाट्टै काटेन भने ऊ बढ्दैन एकदम, यो चाहिँ बाइबलीय सिद्धान्त हो है। अनि म चाहिँ प्रभुलाई चिनेपछि पहिलो 1 म बढ्नै सकेन, च्वाट्टै काटेन कि मैले, त्यही हो समस्या है। अनि तर लगभग 8-9 बितेपछि चाहिँ प्रभुको अनुग्रहले मैले त्यो देखेँ, म कहाँ अड्किरहेछु, अनि चट्टै काटेँ मैले चाहिँ है। अनि त्यसपछि चाहिँ म बढ्न थालेँ। तपाईँले पनि त्यही गर्नुहोस्, चट्टै काट्नुहोस् है, खराबसितको संगत चट्टै काट्नुपर्छ। बाइबलले भन्दछ विश्वासीले यदि संसारलाई प्रेम गर्छ भने उसले परमेश्वरलाई प्रेम गर्दैन। यो कहाँ लेखेको छ ल? यदि संसारलाई प्रेम गर्दैछ भने उसले परमेश्वरलाई प्रेम गर्दैन, कहाँ लेखेको छ त्यो? याकुबमा पनि त्यस्तै कुरा छ, संसारसँग मित्र चाहिँ परमेश्वरको शत्रुता हो भनेछ याकुब 4:4, तर संसारलाई प्रेम नगर, यदि कसैले संसारलाई प्रेम गर्छ भने पिताको प्रेम उसमा छैन, कहाँ लेखेको छ त्यो? पहिलो युहन्ना 2:15 पल्टाउनुहोस्। अब यो भित्र छिर्न थाल्छ, यसरी नै हो, यसैले हामीले सुनिरहनुपर्छ यी वचनहरू। पहिलो युहन्ना 2:15, संसारलाई प्रेम नगर न त संसारमा भएका कुराहरूलाई नै, कसैले संसारलाई प्रेम गर्छ भने पिताको प्रेम त्यसमा हुँदैन। 16 किनकि संसारमा भएका सबै कुराहरू, के हो त्यो परिभाषा के हो संसारको? हो यो परिभाषा यस्तो छ, तिनवटा छ: शरीरको अभिलाषा, आँखाहरूको अभिलाषा र जीवनको सेखी पिता बाटोको होइन तर संसार बाटोको हो। म यो हुन्छु, म यो चाहन्छु, म यस्तो बन्न, म यस्तो बन्ने, त्यस्तो खालको घमण्ड चाहनाहरू चाहिँ परमेश्वर पिताबाट होइन संसारबाट हो। अनि संसार बितिजान्छ र त्यसको अभिलाषा पनि, तर जसले परमेश्वरको इच्छा पालन गर्छ ऊ सदा सर्वदा रहन्छ। यसबाट के बुझ्छ? एउटा विश्वासीले थुप्रै कठिन निर्णयहरू गर्नुपर्छ आफ्नो जीवनमा यदि बढ्ने हो भने, है? किनभने उसले अब संसारलाई प्रेम गर्ने कि परमेश्वरलाई प्रेम गर्ने, है? अब उसले रोज्नुपर्छ। यदि अनि अहिले चाहिँ होइन जुन व्यापक प्रचलित इसाईहरूको बीचमा चाहिँ उनीहरूको सिद्धान्त के छ भने दुइटै गर्न सकिन्छ। हामी संसारलाई पनि प्रेम गर्न सक्छौँ, हामी परमेश्वरलाई पनि प्रेम गर्न सक्छौँ। उनीहरूले यही कुरा सिकाइरहेछन्, गरिरहेछन्। यसको प्रमाण के हो? उनीहरूको सङ्गीतलाई मात्र पनि हेऱ्यो भने पुग्छ। उनीहरू चाहिँ पुरै सांसारिक गीत नाच सबै यो गर्न हुन्छ है भन्छ। अनि हामी चाहिँ एकदम प्रभुलाई प्रेम गर्नेहरू, ठूलो भ्रममा परिरहेका छन् उनीहरू। यस संसारको त्यो दुष्ट खालको संस्कृति हो वास्तवमा त्यो, है? त्यो जुन पप संस्कृति, है? र ख्रिस्ट येशु, है? दुवैलाई चाहिँ प्रेम गर्न सकिँदैन, यो आपसमा मिल्दै मिल्दैन। अनि म पनि प्रभुमा आएपछि थुप्रै निर्णयहरू गर्नु पर्यो मैले। अनि सुरुमा बताएँ, सुरुमा त मलाई एकदम सङ्घर्ष भयो अनि चटे काट्यो, अनि त्यसपछि चाहिँ मैले त फटाफट देख्न थालेँ। त्यसपछि त यो पनि फाल्नु पर्ने रहेछ, यो पनि फाल्नु पर्ने रहेछ, है? सबै क्यासेटहरू फाल्नु पर्ने रहेछ। अनि मेरो जुन हेर्ने बानीहरू होइन, फोहोर फिल्महरू होइन, अब यी सबबाट अलग हुनु पर्यो है मैले। अनि त्यो किन गरेँ? किनभने मलाई बचाउनु नै प्रभुलाई खुसी पार्नलाई, अनि म बढ्न चाहन्थेँ, मलाई साँच्चै बढ्न मन लाग्यो त्यसपछि, अनि प्रभुको इच्छा जान्न मन लाग्यो। अनि यदि तपाईँ त्यो चाहनुहुन्छ भने गर्नै पर्छ तपाईँले। त्यो अर्को रोज्नु त मूर्खता हो, तपाईँले रोज्नुहोस्। त्यसैले तिनवटा कुरा हेर्ने: संसारबाट अलग रहन, बढ्ने हो भने। चौथो कुरा चाहिँ अन्तमा झुटा शिक्षकहरूबाट पनि अलग हुनुपर्छ यदि बढ्ने हो भने। रोमी 16:17 एकदम स्पष्ट आज्ञाहरू छन् यस सम्बन्धमा। रोमी 16:17 परमेश्वरले आफ्ना छोराछोरीहरूलाई के भन्नुभएको छ भने, बाइबल विपरीत कुराहरू सिकाउनेहरूलाई एक चिनिराख, दुई उनीहरूबाट टाढा बस। यो निर्देशन कहाँ पाइन्छ? रोमी 16:17 पढौँ। रोमी 16:17 पढ्छु: अब हे भाइहरू हो, विश्वासीहरू हो, म तिमीहरूलाई विन्ती गर्दछु, जुन शिक्षा तिमीहरूले सिकेका छौ, भनेको के हो? भनेको प्रेरितको शिक्षा, पावल यहुन्ना पत्रुसहरूले नयाँ नियममा लेखेको शिक्षा, जुन शिक्षा तिमीहरूले सिकेका छौ, बाइबलिस शिक्षा, त्यसको विपरीत थाटो ल्याउने र ठक्कर खुवाउनेहरूलाई एक चिनिराख, नम्बर दुई तिनीहरूबाट टाढा बस भनेको छ। अब के भनेको यो फाटो ल्याउने? यही स्पष्ट छ है, बाइबलको शिक्षाभन्दा अर्कै शिक्षा ल्याएर चाहिँ हामीलाई अलग्याउन खोज्नेहरूबाट चाहिँ अलग हुनु, के अरे, टाढो बस्नुपर्छ। यो कुरा तितसको 3 अध्यायमा पनि छ, तितस 3 अध्याय। अनि त्यस्ता मान्छेहरू छन् है, जहिले पनि छन्। तितस 3:8 हामी 8 पढौँ। तितस 3:8 पदमा यो विश्वासयोग्य वचन हो र म चाहन्छु तिमीले निरन्तर यी कुराहरूमा जोर देऊ, यस्ता कुराहरू सिकाऊ भनेको छ विश्वासीहरूलाई। के कुरा? कि ज जसले परमेश्वरमा विश्वास गरेका छन् उनीहरूले असल असल कामहरूमा लागिरहनमा ध्यान दिउन्, यी कुराहरू मानिसहरूका निम्ति असल र लाभदायक छन्। असल असल कामहरूमा लागिरहनु पर्छ विश्वासी. अब यसको ठिक उल्टोको कुरा गर्न लागिरहेछ. नौपद तर मूर्खतापूर्ण विवादहरू, वंशावलीहरू, कलहहरू र व्यवस्था सम्बन्धी झगडाहरूबाट पर बस, किनकि ती बेफाइदाका र व्यर्थका हुन्. यसमा बेफाइदाको छ नि. कस्तो कुराहरू? नौपदको पहिलो शब्दहरू हेर्नुहोस् त, मूर्खतापूर्ण विवादहरू रे. के भनेको यो? मूर्ख भन्दा मूर्ख भइहाल्यो होइन. विवादहरू यसलाई चाहिँ अरू ठाउँमा चाहिँ यसरी पनि अनुवाद गरेको छ, प्रश्नहरू. मूर्ख प्रश्न रे, मूर्ख प्रश्नबाट टाढा बस रे. त्यहाँ तपाईँ नहुम्मिनुहोस् भने चाहिँ त्यसमा हातै नराख्नुहोस् रे. मूर्ख प्रश्न कस्तो मूर्ख प्रश्नहरू भनेको? यहाँ चाहिँ झुटो शिक्षकहरूले चाहिँ मूर्ख प्रश्न सोध्छन् भने छ. यो पढ्दै गयो भने छ नि यो कुरा स्पष्ट. जस्तै दस पदमा हेर्नुहोस् त, यो कस्तोले गर्छ यस्तो मूर्ख प्रश्न? झुटो शिक्षकहरूले. दस पदमा पहिलो र दोस्रो चेतावनीपछि, पहिलो र दोस्रो चेतावनी दिएपछि विभाजन ल्याउने मानिसलाई रद्द गर. एघार पद, यो जानेर कि यस्तो मानिस कुबाटो लागेको छ र आफैद्वारा दोषी ठहरिँदै पाप गरिरहन्छ. कस्तो मान्छे रे? दस पदमा भनेको छ विभाजन ल्याउने मानिस. को भन्ने? के हो यो? रोमी 16 17 नै हामीले उसलाई भेटिसक्यौँ, फाटो ल्याउने भनेर. अनि के कस्तो फाटो भनेको? के हो यो? यो भनेको चाहिँ बाइबलीय शिक्षाबाट हामीलाई चाहिँ फटाउन खोज्ने भन्न खोजेको. यसको अर्थ चाहिँ त्यो हो है. कसरी गर्छ उनीहरूले यो? यो झुटो शिक्षा अपनाउनेहरूले चाहिँ यो प्रश्नहरू गरेर नै यो गर्न खोज्छन्, मूर्ख प्रश्नहरू. अनि उनीहरू चाहिँ वास्तवमा आफूलाई बाइबलको सत्यताको अधीनमा राख्न उनीहरू चाहँदैनन्. उनीहरू त कुबाटोलाई लिएका छन् भने चाहिँ. तर उनीहरूले के सोच्छन् भने, एउटा एक खालको प्रश्नहरू जसलाई चाहिँ मूर्ख प्रश्न भनेछ, जो चाहिँ मिथ्या प्रश्नहरू हुन्, त्यो भनेको चाहिँ उनीहरू चाहिँ केही सिक्न चाहेर प्रश्न गरे होइन. उनीहरू है उनीहरू चाहिँ केही बुझ्न चाहेर इमान्दार भएर सोधेको प्रश्न नै होइन. उनीहरूले खास सोधेको चाहिँ अल्मलाउनलाई हो प्रश्न सोधेको. बुझ्नुहुन्छ? तपाईँलाई अल्मलाउनलाई. जस्तै कि यहोवाका साक्षी भन्ने झुटो समूह छ, उनीहरूसँग तपाईँलाई भेट भयो भने चाहिँ अनि कुराकानी त्यस्तो हुन थाल्यो भने उनीहरूले चाहिँ, अब उनीहरूले चाहिँ प्रभु येशु ख्रिस्ट परमेश्वर होइन भन्छ उनीहरूले. अनि तपाईँलाई चाहिँ त्यतिर लान चाहिँ प्रश्न सोध्न थाल्छ. अनि तर उनीहरूले सोधेको प्रश्न सोध्नुको कारण चाहिँ उनीहरू इमान्दार भएर केही सिक्नलाई बाइबलले जवाफ के होला भनेर सोधे होइन, तर तपाईँलाई अलमल पार्नलाई सोध्छ. झुट्टो शिक्षकहरूको उनीहरूको तरिका नै यही छ. अनि धेरै अगाडि बाइबलमा लेखेको छ है. अनि उनीहरू चाहिँ यो अल्मलाएर तपाईँलाई चाहिँ झुटो शिक्षामा खिच्न खोजिरहेछ. यसरी तपाईँलाई चाहिँ त्यसरी फाटो ल्याउन खोज्छ है. विश्वासीहरू शिक्षामा, ठिक शिक्षामा बसिरहेछन्, त्यहाँ चाहिँ अब एक समूहलाई कतै लान खोज्छन् उनीहरू. यस किसिमको कुराबाट अलग हुन बाइबलले हामीलाई चेतावनी दिएको छ, गर्नै पर्छ. नत्र भने चाहिँ तपाईँलाई बाइबलकै सत्यतामाथि प्रश्न उठ्छ, शंका उठ्छ. हावालाई त उठ्यो, के नखाऊ भन्नु भएको छ? प्रश्न मात्र. अनि तपाईँलाई शंका मात्र उठ्दैन, तपाईँलाई निल्न पनि सक्छ. बाइबलले हो, जागर हो होइन, सचेत रह. किनभने तिमीहरूको विरोधी शैतान कसलाई निलु भनेर, निलु भनेर चारैतिर घुमिरहेछ रे. अनि उसले चाहिँ आफ्नो प्रयोग गर्छ व्यक्तिहरू. त्यसैले झुटा शिक्षकहरूबाट अलग रहनु भनेको चाहिँ के हो? कसरी अलग रहने? उहाँ त भेटै हुँदैन होइन, भेट हुन्छ. कसरी भेट हुन्छ? विभिन्न तरिका छन्. एक, उनीहरूको मण्डलीहरू छन्, उनीहरूको मण्डलीहरूको सभामा जानु हुँदैन. दुई, उनीहरूको बाइबल तालिमहरूमा हामी जानु हुँदैन, उनीहरूको किताबहरू पनि पढ्नु हुँदैन. सबै यही हो है, उनीहरूको पुस्तक किताब है, त्यसलाई चाहिँ त्यससँग हामी खेलबाड गर्नुहुन्न. उनीहरूको रेडियो कार्यक्रम, टिभी कार्यक्रमबाट अलग हुनुपर्छ. यो सब लागू हुन्छ, यो बाइबलले जुन कुरा भनिरहेछ यहाँ, त्यो व्यक्तिसँग नै तपाईँको भेट हुनै पर्दैन. उनीहरूको अडियो भिडियो, उनीहरूको होइन जे जे छ MP3 होइन, उनीहरूको रेकर्डिङहरूबाट चाहिँ अलग रहनुपर्छ. तपाईँलाई त होइन किन बिक चाहियो? तपाईँलाई त विशुद्ध दुध पो चाहिएको छ. समय नै धेरै छैन हाम्रो जीवन होइन, होइन किन बिकलाई कतिको यहाँ अलिअलि रमण छ कि भनेर खोजिरहने होइन. हामी विशुद्ध दुध खाने हो है. त्यसैले हामीले चारवटा कुराहरू हेरौँ. तपाईँ बढ्न चाहनुहुन्छ, तपाईँ विजयी जीवन जिउन चाहनुहुन्छ, तपाईँ छटपटि रहन, तपाईँलाई सङ्घर्ष भइरहेछ, किन म यहाँ यत्रो वर्ष भयो विश्वासी भएको, किन म निराश छु, किन म तपाईँ बढ्न आवश्यक छ. यसको लागि चाहिँ वचनलाई खानुहोस्, वचनलाई सम्हाल्नुहोस्, संसारबाट अलग हुनुहोस्, झुटो शिक्षकहरूबाट अलग हुनुहोस्.